यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। महाशिवरात्रि पर्व भगवान शिवको पूजा आराधना गरी मनाइँदै देशभर रहेका शिव मन्दिरहरूमा भक्तजनहरूको भीड़। राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा पशुपतिनाथको दर्शन। नेकपा एकीकृत समाजवादी र नेकपा एमालेद्वारा एमसीसी संसदबाट अनुमोदन भएपछि पार्टीको धारणा सार्वजनिक, एमसीसीको कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेकोमा जोड़। र रूसद्वारा युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा क्षेप्यास्त्र आक्रमण।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G बाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्याण्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। महाशिवरात्रि पर्व आराध्य देव भगवान शिवको पूजा आराधना गरी आज देशभर मनाइँदैछ। परब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिव रूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा आराधना दर्शन गरे सुख शान्ति प्राप्त हुने विश्वास गरिन्छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धा भक्तिपूर्वक पूजा आराधना गर्दछन्। आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्ड दीप, लक्ष्य बत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ। महाशिवरात्रिका अवसरमा आज बिहान 3 बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ। आज बिहानीदेखि शिव मन्दिरहरूमा भक्तजनहरूको भीड़ रहेको हाम्रा संवाददाताहरूले जनाएका छन्। महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर जानुभई पूजा आराधना एवं दर्शन गर्नुभएको छ। राष्ट्रपति भण्डारीले सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक पूजा आराधना गर्नुभएको थियो। यसै गरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिर जानुभई पूजा आराधना एवं दर्शन गर्नुभएको छ। राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुन पशुपतिनाथ मन्दिर पुग्नुहुँदा उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर मिलन कुमार थापा, कोषाध्यक्ष नारायण प्रसाद सुवेदी लगायतले स्वागत गर्नुभएको थियो। महाशिवरात्रिका अवसरमा गृहमन्त्री बालकृष्ण खाँडले पनि आज पशुपतिनाथ मन्दिर जानुभई पूजा आराधना एवं दर्शन गर्नुभयो। पूजा आराधना एवं दर्शनका लागि गृहमन्त्री खाँड बिहान पशुपतिनाथ जानुभएको थियो। पूजा आराधनापछि उहाँले पशुपति क्षेत्रको सुरक्षा अवस्थाका बारेमा पनि जानकारी लिनुभएको थियो। यसैबीच महाशिवरात्रि पर्वको चहल पहलबारे थप कुराकानी गर्न हाम्रा संवाददाता केशव ढुंगाना टेलिफोन सम्पर्कमा हुनुहुन्छ। केशवजी,
हजुर,
पशुपतिको माहौल बताइदिनुहोस् न हामीलाई।
हजुर, हजुरले भने जस्तै अब आज बिहान 3 बजेदेखि पशुपतिका चारै ढोकाहरू खुलिएको छ र लगातार बिहानदेखि यति बेलासम्म दर्शनार्थीहरूको घुइँचो छ। दिउँसो केही समय भनौँ 9 बजेदेखि 2 बजेतिरसम्म दर्शनार्थीको चाप अलिकति कम हुने हो कि भन्ने जस्तो थियो। लामो लाइन थिएन, बिहान एकदमै लामो लाइन थियो, दिउँसो अलिकति घटेको थियो। लाइन नबसिकन भन्दा नि अलिक छिटो भनौँ न 15 मिनट 20 मिनटमै पनि दर्शन गरेर फर्किएको अवस्था थियो भने साँझ बिहान चाहिँ झन्डै 3 घन्टाभन्दा लामो समय पनि लाइन बस्न परेको अथवा यता ट्राभेलदेखिको लाइन छ, लामो लाइन छ। पहिले बेलुकातिर लाइनभन्दा बाहिरतिरबाट पनि यहाँ उपस्थित हुने, दर्शन गर्ने अनि बाहिरतिर धुनी बाल्ने, भजन गाउने, यस्तो यो उद्देश्यले आउनेहरू, अरू मनोरञ्जन सहितको अरू मेला भर्न आउनेहरूको, दर्शनार्थीहरूको, भक्तजनहरूको अझै ठुलो भिड लागेको छ। आज दिनभरिमा पशुपति विकास कोषले जनाए अनुसार झन्डै 10 लाख त्यतिले दर्शन गरेको अनुमान पशुपति विकास कोषले गरेको छ। मैले केही समय अगाडि मात्रै सदस्य सचिव मिलन कुमार थापासँग कुरा गरेको थिएँ। उहाँले चाहिँ अब यो भिड अथवा यो लाइन रहँदासम्म चाहिँ सबै ढोका खुल्ला रहने भनेर जानकारी दिनुभएको थियो। जुन त यो यहाँको नित्य पूजा हुने बेला केही समय दर्शनार्थीहरूलाई लाइनमा रोकेका कारण त्यति बेला चाहिँ अलिक धेरै चाप भएको बाहेक अरू बेला चाहिँ सामान्य उहाँको भनाइअनुसार 1 घन्टाभन्दा लामो समय लाइन बस्न परेको छैन र अरू कुनै त्यस्तो अप्रिय घटना पनि नभएको जानकारी दिनुभएको थियो। त्यस्तै विशिष्ट व्यक्तिहरू हजुरले समाचारमा पनि भनिसक्नुभयो, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति, गृहमन्त्री, पर्यटन मन्त्री लगायत पूर्व राजा अनि विभिन्न देशका राजदूतहरू, कूटनीतिक नियोगका प्रमुखहरू समेत आएर दर्शन गरेर जानुभएको भनेर जानकारी दिनुभएको छ। विगतको दुई वर्ष यो कोरोनाका कारण अलिकति यहाँको यो मेलाको माहौल अलिकति सानो जस्तो अवस्था भनौँ, त्यति धेरै मान्छेहरूको जमघट भएको छैन, तर यस वर्ष भने एकदमै ठुलो दर्शनार्थीहरूको भिड लागेको छ।
केशवजी, शिवरात्रीलाई नै भनेर भारतबाट आउनुहुने साधु सन्तहरूको संख्या कति छ त्यो तपाईँलाई थाहा होला?
यो अब झन्डै 50,000 जति भारतीय दर्शनार्थीहरू आउने भनेर कोषले अगाडिदेखि नै अनुमान सुनाएको छ। हाम्रो अनुमान भन्दा धेरै उपस्थित भएको हुनुपर्छ भनेर भन्नुहुन्थ्यो अघि सदस्य श्री डाक्टर मिलन कुमार थापाजीले। अब ठ्याक्कै एकिन संख्या चाहिँ छैन, तर आशा गरिएको भन्दा बढी दर्शनार्थीहरू भारतबाट पनि आएको भन्ने जानकारी छ।
हजुर केशवजी, धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो हाम्रा संवाददाता केशव ढुंगाना, पशुपति क्षेत्रबाट हामीलाई महाशिवरात्रि पर्वको माहौलबारे जानकारी दिनुहुँदै। राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मंच टुडीखेलमा आज आयोजित विशेष समारोहमा शरीक हुनुभएको छ। सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँ स्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा प्रदान गरिएको सलामी ग्रहण गर्नुभयो। समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित वार्षिक पत्रिकाका सिपाही 2078 र ग्लोरियस पास्ट अफ नेपाली आर्मी पुस्तक विमोचनका साथै फ्री फल जम्पमा प्रथम हुने अमलदार बसन्त कुमार चन्द र द्वितीय हुने सुबेदार किसान पौडेललाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो। सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र संगीतको धुन प्रदर्शन गरिएको थियो। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायम मुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रसभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हा लगायतको उपस्थिति रहेको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको हितमा एमसीसीको कार्यान्वयन अब महत्वपूर्ण विषय भएको बताउनु भएको छ। संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन भएपछि पार्टीको धारणा सार्वजनिक गर्न आज काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष ओलीले एमसीसी संसदबाट अनुमोदन भइसकेकाले अब कार्यान्वयनमा जानुपर्ने बताउनुभयो। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले एमसीसी सम्झौता अब राष्ट्रको हितमा कार्यान्वयन हुनुपर्ने नेकपा एमाले चाहेको बताउनुभयो। अध्यक्ष ओलीले पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु उपयुक्त नहुने भन्दै त्यसको सफल र देशहित अनुकूलको कार्यान्वयनमा सबैको साथ हुनुपर्ने बताउनुभयो।
सरकारले रोस्टममा उभिएर यो व्याख्यात्मक घोषणा लागू हुन्छ र यो लागू कहीँ भएन भने, यो तलमाथि पर्दैन लागू भएन भने यो सम्झौता त्यति बेरै रद्द हुन्छ भनेर भने, यो हामीले हेर्नु पर्यो। त्यसकारण हामीलाई श्रमाउने ठाउँ, नेपाली जनतालाई समाउने ठाउँ गठबन्धनको सरकारले दिएको छ। हामी त्यस्तो प्रश्नहरूमा बहकिनु पर्ने जरुरी छैन। यी प्रसङ्गहरूमा हामी हाम्रा छिमेकीहरूसँगको सुमधुर सुसम्बन्ध, सन्तुलित सम्बन्ध र पारस्परिक हित, लाभ र सम्मानका सम्बन्धहरूमा महत्वका साथ ध्यान दिन्छौं।
नेकपा एमालेका अध्यक्ष ओलीले सत्तामा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौताका सम्बन्धमा दोहोरो चरित्र प्रदर्शन गरेको आरोप लगाउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीलाई लिएर भएका शंकाहरू व्याख्यात्मक घोषणापछि निवारण भएको बताउनु भएको छ। संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आज काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमसीसी सत्तारूढ़ दलको सहमतिमा पारित भएकाले यसको कार्यान्वयनमा समेत सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।
समयदेखि एमसीसी कम्प्याक्टको विषयले उद्वेलित थियो। यस बारेमा अहिले पनि अनेक खालका व्याख्याहरू, विश्लेषणहरू, तर्कहरू, कुतर्कहरू देखाउने कोसिस पनि भइरहेछ। पैदा गर्नेहरूले भ्रम पैदा गर्न खोज्छन्, भ्रम निवारण गर्नेहरू तथ्यको आधारमा त्यसलाई चिर्ने कोसिस गर्दछ। जसको पक्षमा तथ्य हुन्छ, जसको पक्षमा सत्य हुन्छ, जित उसैको हुन्छ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै एमसीसी सम्झौता संसदमा दर्ता गरेको भए पनि पारित हुने बेला सहभागी नहुनु राम्रो नभएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य समितिको बैठक भोलि र पर्सी काठमाण्डौमा बस्ने भएको छ। बैठकमा समसामयिक राजनैतिक घटनाक्रम, देशभर संगठन विस्तारको अवस्था, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउने लगायत विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले जानकारी दिनुभयो। आज देशभर 158 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 6504 नमूना परीक्षण गर्दा 158 जनामा संक्रमण पुष्टि भएको हो। आज 354 जना संक्रमण मुक्त भएका छन् भने संक्रमित थप 2 जनाको मृत्यु भएको छ। हाल देशभर 7971 सक्रिय संक्रमित छन्। आजै 108140 जनाले कोरोना विरूद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारले दूध उत्पादक किसानहरूलाई अनुदान दिन थालेपछि सिन्धुपाल्चोकका किसानहरू दूध उत्पादन व्यवसायमा आकर्षित भएका छन्। बागमती प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय सहकारी संस्थाले गरी प्रति लिटर दूधमा 7 रूपियाँ थप अनुदान दिन थालेपछि किसानहरू दूध उत्पादन व्यवसायमा अग्रसर भएका हुन्। सिन्धुपाल्चोकबाट संवाददाता जीवन श्रेष्ठको रिपोर्ट।
सरकार र स्थानीय सहकारी संस्थाले दूधमा अनुदान दिनका साथै बजारमा दूधको खपत पनि बढ्न थालेपछि दूध उत्पादन व्यवसाय प्रति सिन्धुपाल्चोकका किसानहरूको आकर्षण बढ्दो छ। प्रति लिटर 110 रूपियाँमा बेच्दै आएको दूधमा थप अनुदान पनि पाउन थालेपछि किसानहरू दूध उत्पादन व्यवसायमा आकर्षित भएका हुन्। गोविन्दे दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटा।
प्रदेश सरकारबाट प्रति लिटर 2 रूपियाँ, नगरपालिकाबाट 3 रूपियाँ, सहकारीबाट 2 रूपियाँको अनुदान कार्यक्रमले कृषकहरूलाई खुसी व्यक्त गरेको छ।
दूधको बजारीकरण सँगै अनुदानको पनि व्यवस्था पनले भैँसी पालन गर्न हौसला मिलेको किसानहरूको भनाइ छ। किसान लक्ष्मी सापकोटा।
कार्तिकबाट चाहिँ हामीले यो अब बोनस पाइराखेका छौँ। कृषि बजारीकरणहरू पनि राम्रोसँग सदुपयोग भएको छ दूध बिक्री वितरणको लागि, त्यसले चाहिँ हामीलाई एकदम हौसला मिलेको छ।
चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर 4 कुबिन्डेबाट मात्र प्रतिदिन 2000 लिटर भन्दा बढी दूध उत्पादन हुँदै आएको छ। उत्पादित दूधको मुख्य बजार सदरमुकाम चौतारा भए पनि यहाँको दूध सहकारी मार्फत काठमाडौँसम्म पुग्ने गरेको छ। किसान होमनाथ नेपाल।
दूध चाहिँ हाम्रो सहकारीको दैनिक कलेक्सन भएर स्थानीय बजारमा पनि जान्छ, प्लस हामीले जीडीसीलाई पनि दिने गरेका छौँ।
दूध उत्पादनले मनग्य कमाई भएको र रोजगारीको लागि अन्त थाउनु नपरेको किसान उपेन्द्र पराजुलीको भनाइ छ।
वार्षिक 50,000 जतिको दूध बेच्छु, बेरोजगारी भएर बन्द परेको छैन, रोजगारको लागि विदेशी परेको छैन।
दूधमा नगरपालिकाले आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेपछि अहिले चौतारा साँगाचोक गढी नगरपालिका दूधमा आत्मनिर्भर मात्र भएको छैन, दूधबाट यहाँका किसानहरूले मनक्कै आमदानी पनि गर्न थालेका छन्। जीवन श्रेष्ठ, रेडियो नेपाल, सिन्धुपाल्चोक।
सामाजिक सुरक्षा कोषमा सहभागी बनौ, सुरक्षित एवं सुखद जीवन यापन गरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
बसाया नै
बिहानको बाइगो अक्को आया नै
गराट हिँडा टोका टिकी रुन लाग्यो क्यान्ने बस छुडी गयो कि भन्ने लाग्या छियो।
तमी कहाँ जान लाग्या हौ?
पैसा नै, खेतीपाती अन्य जग्गा नै, बाडाको हप्पै कालापाड बाइ गए, जोई बिमारी पढी क्या, आफू जान पाया नै, यहाँ बसिकने क्यान्ने हो, भाडा त बाइ जाने हो, 2-4 पैसा भए पनि खाने पैसा आउने छियो।
जोई बिमारी घर कसले हेरला त? टोका टोकी क्या खालान
क्यान्ने त? आफ्ना कोही नै जागरी बसलान बसलान।
ओडामा रोजगारी पाउन निवेदन दिया थियो?
आ कसले दिने थिए र गरिब न रोजगारी?
क्या कुरा आदान, आफ्नै ओडा कार्यालयमा गइकन रोजगारी पाऊ भनी निवेदन दिनु पर्यो त, तमीले काम माग्न पर्यो, ओडाले काम दिदो।
आ साँच्चै हो त, म आजै ओडा कार्यालय जाने हो।
के तपाईँ पनि 18 वर्षदेखि 59 वर्ष समूहको हुनुहुन्छ? फागुन महिनासम्म 100 दिनको रोजगारी प्राप्त गर्नु भएको छैन वा 100 दिन बराबरको आमदानी हुने कुनै स्वरोजगारमा संलग्न हुनु भएको छैन? यदि यस्तो हो भने फागुन महिनाभित्र आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा निवेदन दिनुहोस्।
न्यूनतम रोजगार, नागरिकको अधिकार।
प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। नेपाली कंग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन हुनुभएको छ। पार्टीको 14 महाधिवेशन अन्तर्गत मकवानपुर जिल्ला अधिवेशनबाट निर्वाचित हुनुभएका उहाँलाई निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले आज प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी उत्सव निर्वाचित हुनुभएको छ। प्रदेश निर्वाचन समितिका अनुसार खसेका 210 मत मध्ये चौधरी 114 मत पाउँदै विजयी हुनुभएको हो। प्रदेश समितिको उपाध्यक्षमा अक्कल रावल अछाम, मानसिंह माल डडेलधुरा र रणबहादुर कुंवर बैतडी विजयी हुनुभएको छ। सचिवमा जनक बुढा बझाङ, सहसचिवमा नन्दबहादुर साउद राजेन्द्र कैलाली, रामबहादुर देवकर कञ्चनपुर र अञ्जिता श्रेष्ठ डोटी तथा कोषाध्यक्षमा कमल कुमारी शाह बाजुरा विजयी हुनुभएको छ। भारतको उत्तर प्रदेश सिद्धार्थनगर जिल्लामा हुने विधानसभा निर्वाचनका लागि नेपालसँग जोड़िएको कपिलवस्तु, रूपन्देही र नवलपरासीका सीमानाका 3 दिन बन्द हुने भएका छन्। निर्वाचनका लागि ती 3 जिल्लासँग जोड़िएका सीमानाकाहरू आज साँझ 6 बजेदेखि पर्सी फागुन 19 गते बेलुका 6 बजेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ। इलामको सूर्योदय नगरपालिका स्थित बिरिङमा जीप लाइन व्यवसाय शुरू भएको छ। स्थानीयको सक्रियतामा शुरू भएको व्यवसायले पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ। इलामबाट संवाददाता राजकुमार दाहालको रिपोर्ट।
अभियान ग्रुप प्रहरीले स्थापना गरेको सूर्योदय एडभेन्चर मार्फत सूर्योदय नगरपालिका 8 स्थित बिरिङ इलाममा साहसिक जिपलाइन, रेस्टुरेन्ट लगायत सेवा शुरू भएसँगसँगै अब पर्यटन प्रवर्धनमा एउटा इँटा थपिएको छ। हाल रेस्टुरेन्ट एण्ड बार र साहसिक जिपलाइन यात्रा सुचारू गरिएको छ भने चाँडै मिनी बन्जी शुरूआत गरिने अभियान ग्रुपले जनाएको छ। संचालक समितिका सचिव अर्जुन खरेल,
एडभेन्चर हब बनाऊ भनेर हामीले यसरी शुरू गरेको 2 करोड लगानी गरेर हामी यो सम्पूर्ण रेस्टुरेन्ट, हामीसँग ट्री हाउस हुन्छ, फ्री फल जसलाई हामी मिनी बन्जी
करिब 100 रोपनी जग्गा लीजमा लिएर शुरू गरिएको संचालक ग्रुपसँग अरू धेरै योजनाहरू रहेका छन्। यहाँका प्राकृतिक सम्पदा, बोट बिरुवा सबैलाई समर्थन गर्दै आफ्ना योजनाहरू सफल बनाउने अध्यक्ष दिलबहादुर राउतको भनाइ छ।
प्रकृतिको विनाश नगरी प्रकृतिसँग हामी कसरी बस्न सक्छौ र त्यसको संरक्षणबाट हामीले के आय आर्जन गर्न सक्छौ भन्ने ज्ञान सिप अरू जनसमुदायमा पनि पुगोस् भन्ने उद्देश्यले यस प्रकारको कार्यक्रमहरू सोचेका छौँ।
300 मिटर लामो दूरीमा यात्रा गर्न सकिने जीप लाइनमा करिब 40 सेकेण्डमा यात्रा गर्न सकिन्छ। जीप लाइन शुरू भएसँगै आकर्षण बढेको छ। ज्येष्ठ नागरिक भवानी शंकर अर्याल, जीप लाइनमा युवा, महिला, वृद्ध सबैको आकर्षण उच्च देखिन्छ। जीप लाइन चढिसकेपछि एक महिला उर्वशा धमला,
एकदमै रमाइलो लाग्छ, चढेको पनि थिइनँ, फर्स्ट चोटि हो, तर डर लागिरहेको थियो शुरूमा, त गएपछि डरै लागेन।
इलामको पर्यटकीय आकर्षणमा जीप लाइनले अर्को इँटा थपेको छ। राजकुमार दाहाल, रेडियो नेपाल, इलाम।
अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा क्षेप्यास्त्र आक्रमण गरेको छ। प्रशासनिक भवनलाई लक्षित गरी भएको आक्रमणमा धेरै सर्वसाधारणको मृत्यु भएको हुन सक्ने आशंका व्यक्त गरिएको छ। युक्रेनका राष्ट्रपति भोलदोमिर जेलेन्स्कीले खार्किभमाथिको आक्रमणलाई युद्ध अपराधको संज्ञा दिनुभएको छ। उहाँले शान्त आवासीय क्षेत्रमा रूसले जानाजान आक्रमण गरिरहेको र घटनामा 10 भन्दा बढी नागरिकको ज्यान गएको बताउनुभयो। यसैगरी युक्रेनको ओखर्तीका शहरमा रूसी आक्रमणमा परि करिब 70 सैनिकको मृत्यु भएको त्यहाँका आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। यसैबीच रूसी बख्तरबन्द गाड़ीहरूको करिब 40 माइल लामो लश्कर युक्रेनको राजधानी किवतिर अघि बढ़दै गएकोले अझै धेरै हताहत हुने सम्भावना बढ़ेको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले केही बेर अघि युरोपेली संघको संसदमा विशेष समयमा बोल्नुहुँदै आफ्नो देशमा दुःखदायी अवस्था आइपरेकोले युरोपेली राष्ट्रहरूको साथ सहयोग चाहिएको बताउनुभयो। उहाँको भिडियो सम्बोधनका क्रममा ईयू सांसदहरूले आफ्नो ठाउँबाट उठेर सम्मान व्यक्त गर्नुभएको थियो। रूसी आक्रमणका कारण युक्रेनबाट विस्थापित हुनेको संख्या 5 लाख नागेको संयुक्त राष्ट्र संघले जनाएको छ। सिरियाको राजधानी दमास्कस स्थित एक शपिङ मलमा आगलागी हुँदा कम्तीमा 11 जनाको मृत्यु भएको छ। आगलागी नियन्त्रण गर्नका लागि 20 वटा अग्नि नियन्त्रक वाहनहरू परिचालन गरिएका थिए। घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
रूपन्देहीको भैरवमा निर्माण सम्पन्न। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ 2 गतेबाट परीक्षण उडान सञ्चालन हुने भएको छ। यान्त्रिक परीक्षण उडान क्यालिब्रेशन फ्लाइट सम्पन्न गरेको विमानस्थलले आगामी जेठ 2 गते बुद्ध पूर्णिमादेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने गरी तयारी थालिएको नागरिक उड्डयन प्राधिकरण क्यानका नवनियुक्त महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिनुभयो। नेपालमा जहाज अवतरण भएको 74 वर्षपछि नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुने भएको हो। एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण सम्पन्न सो आयोजनाको पहिलो चरणमा करिब 11 अर्ब खर्च भएको छ। विमानस्थल चीन चिनिया निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो। 45 मिटर चौडाई र 3000 मिटर लामो धावन मार्ग रहेको सो विमानस्थल काठमाडौँ विमानस्थलकै क्षमताको हुनेछ। त्यहाँ सबै प्रकारका जहाजले उडान र अवतरण गर्न सक्नेछन्। गौतम बुद्ध विमानस्थलमा बौद्ध मार्गीको बाहुल्यता भएका चीन, श्रीलंका, म्यानमार, कम्बोडिया लगायतका मुलुकबाट सीधा उडान हुने विश्वास गरिएको छ। गौतम बुद्ध विमानस्थलमा हालकै हवाई रूट मार्फत उडान गर्ने तयारी भएको छ। हाल सिमराबाट हवाई इन्ट्री रूट रहेको छ। थप रूटका लागि नेपालले भारतसँग पहल गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। व्यावसायिक कृषि उत्पादनका लागि वर्षौंदेखि बाँझो रहेका बागलुङका जग्गालाई चकलाबन्दी गरी खेती गर्न शुरू गरिएको छ। स्थानीय गलकोट नगरपालिका 4 निलुवामा छरिएर रहेको खेतीयोग्य जग्गा एकीकरण गर्न चकलाबन्दी कार्यक्रम शुरू गरिएको हो। त्यहाँका 73 किसानको 150 रोपनी जग्गालाई चकलाबन्दी गर्न लागि सयपत्री बहुद्देशीय सहकारी संस्था लिमिटेडले जनाएको छ। गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयको 36,49,000 अनुदान सहयोगमा सहकारीले चकलाबन्दीको योजना ल्याएको जनाएको छ। चकलाबन्दी कार्यक्रमले गाउँका किसानलाई लाभ पुर्याउने गलकोट नगरपालिकाका कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताउनुभयो। स्याङ्जाको वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनी ल्याब स्थापना गरी सोमबारबाट सञ्चालनमा ल्याएको छ। माटो परीक्षणका लागि पोखरा लगायतका ठाउँमा रहेका प्रयोगशालामा लैजानुपर्ने बाध्यता हटाउँदै नगरपालिकाले कार्यालय परिसरमै आधुनिक प्रविधि सहितको माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको वालिङ नगरपालिकाका नगर प्रमुख दिलीप प्रताप खाँडले जानकारी दिनुभयो। माटोमा रहेको उर्वरा शक्तिमा रास आउन नदिने र उर्वरा शक्तिलाई जोगाइराख्न प्रयोगशालाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास नगरपालिकाले लिएको छ।
अब खेल समाचार अझै बमबाट।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ी संघ एनएनआईपीले विभिन्न 27 खेलका उत्कृष्ट खेलाड़ीलाई 16 एनएनआईपीए स्पोर्ट अवार्ड 2078का क्रममा सम्मान गरेको छ। एनएनआईपीएले ललितपुरको गोदावरी नगरपालिकामा आयोजित कार्यक्रममा उत्कृष्ट खेलाड़ीलाई सम्मान गरेको हो। सम्मानित हुनेमा आर्चरीका ज्ञानु अभावे, एथलेटिक्सका किरण सिंह बोगटी, ब्याडमिन्टन प्रिन्स दाहाल, बास्केटबलकी सदिना श्रेष्ठ, बक्सिङकी सुषमा तामाङ, साइक्लिङका राजेश मगर, फेन्सिङकी अनिता कार्की र गल्फी करिश्मा शाह रहेका छन्। त्यसै गरी ह्याण्डबलका विशाल बस्नेत, हक्कीकी अञ्जना चन्द, जिम्नेस्टिककी रोहना बुढाथोकी, कराँतेका विप्लव श्रेष्ठ, राफ्टिङ एण्ड क्यानोनिङका सुमन तामाङ, जुडोकी सुमित्रा राई, स्किकका सफलराम श्रेष्ठ र पौडीका अनुप सुब्बाले उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरे। सुटिङकी कृष्ण थापा, कबड्डीकी नागेश्वर थारू, टेबल टेनिसका सेन्टु श्रेष्ठ, तिकान्दोकी पार्वती गुरूङ, ट्राथ्लोनकी हिमाल टमाटा, लट टेनिसकी अभिलाषा विष्ट, फुटबलका विराज महर्जन, भलिबलकी अरूणा साई, वेटलिफ्टिङकी कमला श्रेष्ठ, उसुकी निमा घरती मगर र रेस्लिङका सुरेश चुनारा उत्कृष्ट भए। सबै खेलाडीले नगद 10,000 प्राप्त गरे। पारा एथलेटिक्सकी पेलेसा गोवर्धनले उत्कृष्ट पारा खेलाडी सम्मानसहित 10,000 प्राप्त गरिन्। मनाङ मर्स्याङ्दी क्लबका मुख्य प्रशिक्षक तोपे फुजाले राजीनामा दिएका छन्। नाइजेरियन प्रशिक्षक फुजाले मंगलबार क्लब समक्ष राजीनामा पत्र बुझाएका हुन्। यस वर्षको शहीद स्मारक ए डिभिजन लीगका लागि फुजा मनाङमा आबद्ध भएका थिए। फुजा मंगसिर 21 काठमाडौँ आइपुगेका थिए। लीगमा मनाङ 5 भएको थियो। मनाङले 13 मध्ये केवल 6 खेलमा जित हात पार्दा 3 खेलमा बराबर तथा 4 खेलमा पराजय भएको थियो।
अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भागमा आंशिक बदली भई प्रदेश नम्बर 1 गण्डकी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको छ भने बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 23 डिग्री सेल्सियस, न्यूनतम 10.8 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 23.8 डिग्री सेल्सियस, न्यूनतम 7.5 डिग्री सेल्सियस, पोखराको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 11 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 26.2 डिग्री सेल्सियस, न्यूनतम 8.3 डिग्री सेल्सियस र दिपालको अधिकतम 27.1 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। महाशिवरात्रि पर्व भगवान शिवको पूजा आराधना गरी मनाइँदै देशभर रहेका शिव मन्दिरहरूमा भक्तजनहरूको भीड़। राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा पशुपतिनाथको दर्शन, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेद्वारा एमसीसी संसदबाट अनुमोदन भएपछि पार्टीको धारणा सार्वजनिक, एमसीसीको कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेकोमा जोड़, र रूसद्वारा युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा क्षेप्यास्त्र आक्रमण। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।